قادر مطلق خدا باپ اور بیٹے اور روح القدس کا فضل اور اطمینان آپ کو ہمیشہ حاصل ہوتا رہے، آمین۔ ان دنوں میں جب ہم خداوند یسوع مسیح کے دکھوں کی یادگار منانے کی طرف بڑھ رہے ہیں، اور پھر ہم مسیح کے مردوں میں سے جی اٹھنے کی یاد بھی منائیں گے، تو ہم خدا کے کلام میں سے مسیح خداوند کے اس آخری سفر پر غور کریں گے جو اس نے یروشلم کی طرف شروع کیا۔ تقریباً 3 برس کے آس پاس، کچھ زیادہ بھی ہو سکتے ہیں، مسیح خداوند نے منادی کرنے میں، تعلیم دینے میں، لوگوں میں آسمان کی بادشاہی کی منادی کرنے میں گزارے۔ کئی بار وہ یروشلم میں گیا، لیکن اب کی بار جو اس نے سفر شروع کیا ہے یروشلم کی طرف جانے کا، تو یہ اس کا آخری سفر ہے، کیونکہ اسے پتا ہے کہ وہ وقت نزدیک آ گیا ہے۔ ضرور ہے کہ وہ دکھ اٹھائے اور پھر جی بھی اٹھے اور پھر آسمان پر اٹھا لیا جائے۔ اس وقت کی طرف بڑھتے ہوئے خداوند یسوع مسیح اپنے شاگردوں کے ساتھ یروشلم کا آخری سفر شروع کرتا ہے۔ آؤ آج ہم بھی مسیح خداوند کے ساتھ یروشلم کا یہ سفر شروع کریں۔ خداوند یسوع مسیح نے کوہ تبور پر، شاگرد پاس ہیں پطرس، یعقوب اور یوحنا، وہ دیکھ رہے ہیں دور سے کہ مسیح خداوند کی صورت بدل گئی ہے۔ موسیٰ اور ایلیا آئے ہیں ملنے کے لیے اور وہ اس سے باتیں کر رہے ہیں اس کی موت سے متعلق۔ اس کے بعد خداوند یسوع مسیح کفرنہوم میں جاتے ہیں۔ متی اور مرقس کے انجیلی بیانات میں یہ بات ملتی ہے کہ کوہ تبور پر صورت کی تبدیلی کے بعد خداوند یسوع مسیح کفرنہوم میں گیا، وہاں سے گلیل میں، گلیل سے سامریہ کے علاقے میں، وہاں سے یریہو کے پاس آیا اور پھر یروشلم میں آیا۔ یہ سفر ہے مسیح خداوند کا آخری سفر جو یروشلم کی طرف وہ شروع کرتا ہے۔ بائبل میں لکھا ہوا نہیں ہے کہ کتنا وقت لگا یسوع مسیح کو یہ آخری سفر کرنے میں، لیکن غالباً کئی ہفتے اس میں لگے، مہینے بھی ہو سکتے ہیں۔ ہم یسوع کے ساتھ یہ سفر کریں گے اور اس کے سفر کے آغاز سے ہی ہمیں یہ بات اس سے سیکھ لینی ہے کہ یسوع اپنی ذمہ داری کو جانتا ہے۔ یسوع کو سفر کے آغاز سے پہلے پتا ہے کہ اس نے کہاں کہاں جانا ہے، اس کی منزل کہاں ہے اور وہ کس کام کے لیے جا رہا ہے۔ اس سے پہلے ہی سے معلوم ہے کہ میرے اس سفر کا مقصد کیا ہے، اس کا انجام کیا ہے اور بیچ میں کیا کیا ہوگا، کس راستوں سے گزرنا ہوگا، کن مصیبتوں اور دکھوں سے گزرنا ہوگا، کیا کیا ایکسپیرینسز یا تجربات ہوں گے، اسے سب پتا ہے سفر شروع کرنے سے پہلے۔ اور یہ آخری سفر لوکا نے کرونولوجیکلی واقعات کے ہونے کی ترتیب کو سامنے رکھتے ہوئے لکھے ہیں۔ لوکا کے انجیلی بیان میں باب نمبر 9 سے یہ سفر شروع ہوتا ہے اور پھر 19 باب میں جا کے یہ سفر ختم ہوتا ہے، جب خداوند یسوع مسیح شاہانہ انداز میں گدھے پر بیٹھ کر یروشلم میں داخل ہوتا ہے۔ 10 یا 11 ابواب بنتے ہیں یہ، جن میں اس سارے سفر کے واقعات لکھے ہیں۔ پورے تو نہیں لکھے جا سکے ہوں گے، جیسے یوحنا نے اپنے انجیلی بیان کا اختتام کیا ہے کہ وہ سارے معجزے، وہ سارے قدرت کے کام، وہ سارے عجیب کام جو یسوع نے کیے، اگر لکھ لیے جاتے تو زمین پر ان کتابوں کو رکھنے کی گنجائش نہ ہوتی، لیکن یہ اس لیے لکھے گئے تاکہ تم ایمان لاؤ کہ وہ حقیقی طور پر ہے کون۔ تو لوکا نے بھی پورے واقعات تو نہیں لکھے ہوں گے، سارے سفر کا حال تو نہیں لکھا، لیکن کچھ چنیدہ واقعات جو خدا کو پسند آیا کہ یہ ہماری رہنمائی اور تعلیم کے لیے لکھے جائیں، وہ لکھ پایا ان 10 یا 11 ابواب میں۔ اور یسوع کے ساتھ جب ہم یہ سفر کر رہے ہیں تو میرے اور آپ کے سیکھنے کی بھی یہ بات ہے کہ ہمیں بھی اپنی زندگی میں اپنی ذمہ داری کا پتہ ہونا چاہیے۔ ہم ان دنوں میں یسوع مسیح کے دکھوں کو یاد کر رہے ہیں، اس کی زندگی کو یاد کرتے ہیں، اس کی مصیبتوں کو یاد کرتے ہیں، اس کی دی ہوئی قربانی کو یاد کرتے ہیں، تو ہمیں سیکھنا بھی چاہیے اس سے۔ یسوع کو پتا تھا کہ اس کی ذمہ داری کیا ہے۔ ہم بھی اپنی زندگی کے سفر میں جو زمین پر ہم گزار رہے ہیں اپنی اپنی ذمہ داری کا احساس رکھیں۔ خدا نے ہر ایک انسان کو پیدا کیا ہے، کوئی نہ کوئی مقصد جوڑا ہے اس کے ساتھ۔ ہمیں پتا ہونا چاہیے خدا نے مجھ سے کیا کام لینا ہے، وہ مجھ سے کیا کام لینا چاہتا ہے۔ اگر اس نے کبھی ظاہر کر دیا ہے کسی خواب کے ذریعے، کسی رویا کے ذریعے، یا کسی طرح سے پیغام دے کر، یا آپ سے کلام کر کے، یا کسی بھی انسان کے ذریعے بھی اس نے آپ پر اپنا مقصد ظاہر کر دیا ہے کہ میں تجھ سے یہ چاہتا ہوں، اسے چھوڑ نہ دے، اس سے دستبردار نہ ہو، اپنی زندگی کے مقصد کو اپنائیے۔ یسوع کو اپنی ذمہ داری کا، اپنے مقصد کا پتا ہے، ہم بھی اپنی زندگی کا یہ سفر بلا مقصد نہ جاری رکھیں کہ منزل کے بغیر ہی ہم ادھر ادھر بھاگ رہے ہیں، کوئی مقصد نہیں۔ خدا نے ہم سب کی زندگی سے ایک مقصد جوڑ رکھا ہے، اگر کسی کو اپنی زندگی کے مقصد کا پتا نہیں خدا سے پوچھ لیں، جس نے ہمیں بنایا ہے کیوں بنایا ہے اس نے، وہ آپ کو جواب دے گا، آپ کو بتائے گا، کسی نہ کسی طور آپ پر ظاہر کرے گا۔ سو ہم یسوع کے ساتھ اس سفر میں اپنی ذمہ داری کو جانیں۔ میری ذمہ داری کیا ہے؟ یسوع لوگوں کو اپنے پیچھے چلنے کی دعوت دیتا ہے۔ ذمہ داری مل گئی، مقصد مل گیا، یسوع اپنے پیچھے چلنے کی دعوت دیتا ہے۔ ہم یسوع کے ساتھ اس سفر میں اس کے پیچھے چلیں، ہم اپنی مرضی کی راہیں تلاش نہ کریں، ہم دائیں بائیں نہ مڑیں، ہم پیچھے نہ پلٹ جائیں، ہم یسوع کے پیچھے چلیں۔ خداوند یسوع مسیح دعوت دیتا ہے اس سفر میں جو وہ آخری بار یروشلم کی طرف کر رہا ہے، اس طویل سفر میں وہ لوگوں کو دعوت دیتا ہے، میرے پیچھے چلو۔ خداوند یسوع مسیح آپ سے بھی اور مجھ سے بھی آج کہہ رہا ہے، تم میرے ساتھ اس سفر میں میرے پیچھے چلو۔ یسوع نے کئی بار دعوت دی لوگوں کو، میرے پیچھے ہو لے، فالو می، کم آفٹر می۔ خداوند یسوع مسیح چاہتا ہے کہ جس راہ پہ وہ چل رہا ہے لوگ اسی راہ پر چلیں، کیونکہ یسوع جس راہ پر چل رہا ہے وہ آسمان کو لے کے جاتی ہے، وہ آسمان کی بادشاہی میں لے کے جاتی ہے، وہ راہ ہے، وہ راستہ ہے جس پر ہمیں چلنا ہے، اور وہی ہمارا گائیڈ ہے، وہی ہمارا رہبر ہے، وہی ہمارا آگے چلنے والا ہے جو راستہ دکھاتا ہے۔ اگر کسی کو اپنی زندگی کے مقصد کا نہیں پتا کہ خدا نے میری کیا ذمہ داری لگائی ہے اس زندگی میں جو میں اس بدن کی حالت میں گزار رہا ہوں، تو ابھی اسے پتا چل جانا چاہیے کہ خدا نے آپ کو اس لیے اس دنیا میں بھیجا ہے کہ آپ یسوع کے پیچھے چلیں۔ فالو جیزس، دیٹ از دا پرائم پرپز آف یور لائف اینڈ ایگزسٹنس۔ یسوع کے پیچھے چلیں۔ شاگردوں سے لے کے بہت سارے لوگوں کو یسوع نے کہا میرے پیچھے ہو لے، اس نے شرطیں بھی لگائی ہیں کہ اگر میرے پیچھے چلنا ہے تو پھر خود ہی کا انکار کرنا پڑے گا، ڈینائی یور سیلف، اپنی خواہشیں چھوڑنی پڑیں گی، اپنی مرضیاں چھوڑنی پڑیں گی، اپنی مرضی سے راستے نہیں تلاش کرنے، آسانیاں نہیں ڈھونڈنی، میرے پیچھے چلو، کیونکہ اس راستے میں مصیبتیں آئیں گی، दुख सहने होंगे, तकलीफें सहनी होंगी, यहां तक कि कलवरी भी आएगी, सलीब उठानी पड़ेगी। जो कोई मेरे पीछे होना चाहे हर रोज अपनी सलीब उठाए, मेरे पीछे हो ले, यीशु के साथ इस सफर में चलें। वो बुलाता है मेरे पीछे हो ले। हम अपने बदनों में जो जिंदगी गुजारते हैं, इसमें भी हम यीशु के पीछे हो लें। अगर आपके पास कोई मकसद नहीं है जिंदगी का, अगर आपको अपनी जिम्मेदारी का पता नहीं कि मैंने इस जिंदगी में क्या काम करना है, खुदा मुझसे क्या चाहता है, उसके पीछे तो हो लो, खुदावन के पीछे चलो, वो आपको काम दे देगा, वो आपको बता देगा ये करो, क्योंकि यीशु ने ये काम किया। इस आखिरी सफर में जब वो अपने शागिर्दों के साथ निकलता है, यरूशलेम की तरफ रुख करता है, तो वो उन्हें अपने पीछे चलने को भी बोलता है और साथ उनको काम भी सौंपता है, उनको खिदमत में शामिल करता है, उन पे जिम्मेदारी डाल देता है। He makes them responsible. लुका बाब नंबर 9:52 में आयत है, उसने अपने आगे कासिद भेजे, वो इंसानों को अपना पैगाम रसां, मैसेंजर, अपना नुमाइंदा, रिप्रेजेंटेटिव बनाता है, अपना सफीर, अपना एलची, एम्बेसडर बना के भेजता है कि तुम मेरी नुमाइंदगी करो, और मेरे किसी शहर या गांव में पहुंचने से पहले तुम उस जगह चले जाओ और वहां जाके मेरी आमद की बाबत उन्हें खबर दो, उन्हें बताओ कि खुदावंद तुम्हारे यहां आना चाहता है, बहुत जल्द वो तुम्हारे पास होगा, उन्हें जाके खबर दो। खुदावंद आज मुझे भी और आपको भी ये जिम्मेदारी सौंपता है कि उसकी दूसरी आमद से पहले हम भी अपने अपने एरिया में, जहां खुदा हमें भेजना चाहे, जहां खुदा हमें रखता है, जहां हम खुदा की मर्जी के मुताबिक रह रहे हैं, हम उस जगह पर लोगों को बताएं कि मैं खुदावंद का ये पैगाम आपको पहुंचा रहा हूं, पैगाम ये पहुंचा रही हूं कि खुदावंद आपके यहां आने वाला है, खुदावंद आपसे मुलाकात के लिए रास्ते में है, बहुत जल्द वो आपके पास होगा। और बाब नंबर 10 में पहली और दूसरी आयत, इन बातों के बाद खुदावंद ने 70 आदमी और मुकरर किए, और जिस जिस शहर और जगह को खुद जाने वाला था वहां उन्हें दो दो करके अपने आगे भेजा तैयारी के लिए, और वो उनसे कहने लगा कि फसल तो बहुत है लेकिन मजदूर थोड़े हैं, इसलिए फसल के मालिक की मिन्नत करो कि अपनी फसल काटने के लिए मजदूर भेजे। जिम्मेदारी डाल रहा है पहली कि जाओ और जाके खबर दो, मेरे वहां पहुंचने के लिए तैयारी करो, और दूसरा दुआ करो खुदा के हजूर कि काम बहुत है और मददगार भेज ताकि जल्दी काम मुकम्मल हो जाए। दुआ के साथ अमली काम, प्रेयरफुली प्रैक्टिकल मिनिस्ट्री, तो खुदा खिदमत में शामिल करता है, खुदा जिम्मेदारी देता है कि तुम मेरे पीछे चलो। पहली जिम्मेदारी यह है कि मेरे पीछे चलो, जहां मैं जा रहा हूं मेरे साथ चलो, फॉलो मी, इसका एक और मतलब है कि जो मैं कहता हूं वो भी करो। दूसरा कि मैं तुम्हें जिम्मेदारी दूंगा, स्पेसिफिकली वो 70 लोगों को चुनता है, पहले 12 को चुना के रसूल हों उन्हें खिदमतें सौंपता है, और अब 70 और लोग चुनता है और उन्हें भी दो दो करके अपने आगे भेजता है, जहां जहां वो जाना चाहता था उन्हें भेजा। अब दो दो करके अगर भेजा है उन जगहों पर जहां वो जाना चाहता है, तो 70 को 2 से तकसीम करें, कम से कम 35 मंजिलों की तरफ यीशु का इरादा है कि मैंने इन जगहों से गुजरना है, मैंने वहां लोगों से मिलना है, मैंने वहां अपना काम करना है। वो जिम्मेदारी देता है कि मेरे पहुंचने से पहले जाके तुम हालात देखो, लोगों को तैयार करो, मेरे आने की खबर दो। हम इस दुनिया में मसीह के एलची, मसीह के नुमाइंदे, मसीह के मैसेंजर्स, उसके पैगाम पहुंचाने वाले बने, وہ ہم پہ ذمہ داری ڈالتا ہے، دنیا کو بتاؤ میں آنے والا ہوں، یسوع خدمت میں شامل کرتا ہے، ہم اس کی خدمت اٹھا لیں، ذمہ داری قبول کریں۔ یہاں ایک اور بات، جو لیڈرز ہیں، جو قائدین ہیں، وہ اپنے ساتھ لوگوں کو کم ہی شامل کرتے ہیں۔ یسوع نے شامل کیا، ہم بھی دوسروں کو اپنے ساتھ خدمت میں شامل کرنا سیکھیں یسوع سے۔ یسوع صرف لوگوں کو اپنی خدمت میں شامل نہیں کرتا، بلکہ وہ شاگردوں کو اپنے اختیار میں شریک کرتا ہے۔ جیزس شیئرز ہز پاور ود ڈسائپلز۔ وہ ساری اتھارٹی اپنے پاس نہیں رکھتا، اگرچہ ساری اتھارٹی اس کی ہے، سارا اختیار یسوع کے پاس ہے، لیکن وہ اختیار اپنے شاگردوں کو بانٹتا ہے، وہ انہیں اپنے اتھارٹی میں شامل کرتا ہے۔ لوکا کی انجیل باب نمبر 10 ہے اور آیت نمبر 19 میں، دیکھو میں نے تم کو اختیار دیا کہ سانپ اور بچھوؤں کو کچلو اور دشمن کی ساری قدرت پر غالب آؤ، اور تم کو ہرگز کسی چیز سے ضرر نہ پہنچے گا۔ دیکھو میں نے تم کو اختیار دیا ہے، وہ اختیار جو یسوع کا ہے۔ خداوند یسوع اس اتھارٹی میں، اس اختیار میں اپنے شاگردوں کو شامل کرتا ہے۔ جب ہم یسوع کے ساتھ اس سفر پہ نکلتے ہیں، جب ہم یسوع کے پیچھے چلتے ہیں، جب ہم یسوع کی سونپی ہوئی خدمت لے لیتے ہیں، تو وہ صرف ہمیں کام کرنے کے لیے نہیں بھیجتا، وہ اپنی اتھارٹی دیتا ہے، اپنے اختیار دیتا ہے کہ یہ کام کرنے کے لیے تمہیں جس اتھارٹی کی ضرورت ہے وہ میں تمہیں دے رہا ہوں۔ لوگ تمہاری بات سنیں گے، جہاں پرابلم آئے گی، مسئلہ آئے گا، رکاوٹ آئے گی، تم یہ اختیار استعمال کر سکتے ہو۔ ابلیس تمہاری راہ روکے گا، تم اس پر غالب آؤ گے۔ لوگ بیماروں کو، لاچاروں اور مفلوجوں کو تمہارے پاس لائیں گے، بدرو گرفتہ کو لائیں گے، کہیں گے ہم تمہیں تب سچا مانیں گے کہ جب انہیں چنگا کرو گے۔ میں تمہیں اختیار دیتا ہوں، جیسے میں یہ سارے کام کرتا ہوں تم بھی یہ سارے کام کرو۔ خداوند یسوع اس سفر میں بانٹ رہا ہے خدمتیں، بانٹ رہا ہے اختیار، اتھارٹی، معجزات کا اختیار دے رہا ہے، ابلیس پر فتح پانے کا اختیار دے رہا ہے، بیماریوں اور لاچاریوں پر فتح پانے کا اختیار دے رہا ہے۔ یسوع کے پیچھے اس سفر میں چلیں، ہمیں بھی ایسا اختیار مل جائے گا۔ اس نے تو یہودا اسکریوتی کو یہ اختیار دے دیا تھا، کیونکہ وہ بھی رسولوں میں شامل تھا، وہ شاگردوں میں شامل تھا، اسے بھی اختیار دیا۔ اور میں بالکل اس بات پہ یقین رکھتا ہوں کہ یہودا اسکریوتی اور اس کا ساتھ ساتھی جو دوسرا شاگرد ہوگا، وہ بھی تو دو ہو کے گئے ہوں گے، انہوں نے بھی تو معجزے کیے ہوں گے۔ خداوند یسوع مسیح جس کو اختیار دے دیتا ہے، ممکن نہیں کہ بدرو ہیں اس کا حکم نہ مانے، ممکن نہیں کہ وہ کسی کے لیے دعا کرے اور اس کی دعا ضائع ہو جائے، ویسٹ ہو جائے۔ ہمیں جو اتھارٹی، جو اختیار خدا دیتا ہے، ہم اسے دوسروں میں بانٹیں۔ ہم تو کہتے ہیں ساری کرسیاں میرے پاس، ہم تو کہتے ہیں جی سارے اختیار صرف میرے پاس ہوں، میرے سوا کوئی کسی سے بات بھی نہ کرے، مجھ سے ہٹ کے کبھی کوئی کام نہ ہو سکے، سب مجھ سے پوچھیں، سب میرے حکم کے ماتحت ہوں۔ ایسا نہیں، خداوند یسوع مسیح نے کامل خدا ہوتے ہوئے بھی اپنا اختیار شاگردوں کے ساتھ بانٹا کہ میں تمہیں اختیار دیتا ہوں، یہ کام کرو۔ اس نے یہ نہیں کہا کہ اگر کوئی تمہارے پاس ایسا بدرو گرفتہ آ جائے، کوئی بیمار لاچار مفلوج کوڑی آ جائے، تو تم اسے میرے پاس لے آنا تو میں اسے چنگا کروں گا، کہ تم بیچ میں صرف مڈل مین ہو، تم صرف اس کو لانے لے جانے والے ہو۔ نہیں، اس نے کہا کہ تم بھی یہ کرو، میں تمہیں اختیار دیتا ہوں کہ تم کرو یہ۔ اور پھر انہوں نے کیا۔ ہم بھی اپنی اتھارٹی لوگوں کے ساتھ بانٹنا شروع کریں۔ یسوع کو مخالفت کا سامنا بھی کرنا پڑا، یہ سفر بالکل آسان نہیں تھا۔ لوگوں نے یسوع کو رد کیا، یسوع کو قبول نہیں کیا، اس کو اپنے علاقوں میں داخل نہیں ہونے دیا، ایسے بھی تھے۔ यस्सु को मुखालिफत का सामना करना पड़ा। सब लोग यस्सु के ताबे नहीं हुए, सब लोग यस्सु के आगे बिच बिच नहीं जाते थे, सब यस्सु के आगे पीछे खुशी से नहीं भागते दौड़ते थे, मुखालिफत करते थे। यस्सु को बड़ी मुखालिफत का सामना करना पड़ा। जब हम इस सफर में हैं, जब हम यस्सु के पीछे चल रहे हैं, जब हम यस्सु के कामों में शामिल हैं, जब हम यस्सु के इख्तियारात में शामिल हैं, तो तैयार रहें हमें मुखालिफत का सामना भी करना पड़ेगा। जैसे यस्सु को लोगों ने रद्द किया, कबूल नहीं किया, वैसे ही हमें भी लोग रद्द भी करेंगे और यह भी होगा कि हमें कबूल नहीं किया जाएगा। हमसे लोग नफरत करेंगे, हमें अपनी हदों में घुसने नहीं देंगे, हम किसी से मिलना चाहेंगे, कोई हमें मिलने को तैयार नहीं होगा। होगा यह सब क्योंकि यस्सु के साथ इस सफर में यह सब कुछ हुआ। जब हम उसके साथ हैं तो हमारे साथ भी ऐसा ही होगा। अगर हम अपनी कलवरी की तरफ सफर शुरू कर रहे हैं, जैसा यस्सु ने कहा कि मेरे पीछे होना है तो सलीब उठा के मेरे पीछे आना है, हम अगर मसीह के पीछे चल रहे हैं तो जैसी मुखालफत उसको सहनी पड़ी, हमें भी वैसी ही मुखालफत का सामना होगा। और हम करते भी हैं ऐसी मुखालफत का सामना, नहीं भी कबूल किए जाते, नहीं पसंद किए जाते। यस्सु जैसे मुखालफतों से गुजरा, हम भी तैयार रहें, हमारी भी मुखालफत होगी। घबराएं नहीं मुखालफत से, हमारी मुखालफत होगी। यस्सु पर झूठे इल्जामात लगे, यस्सु झूठे इल्जामात बर्दाश्त करता है। लोग आपके बारे में गलत बातें कहेंगे, ना हक बातें कहेंगे। मत्ती की इंजील में लिखा है, लोग तुम्हारे बारे में ना हक बातें कहेंगे, गलत बातें कहेंगे जो दुरुस्त नहीं है, यानी इल्जामात लगाएंगे तुम पर, अनट्रू, फॉल्स, लाइज। खुदावंद यस्सु पर झूठे इल्जाम लगे, जिनमें से एक कि देखो ये बदरूहों के सरदार की मदद से बदरूहें निकालता है, अब इससे बड़ा क्या इल्जाम है। वो कामिल खुदा अपने इख्तियार से बदरूहें निकाल रहा है, लेकिन लोग कहते हैं कि ये तो बदरूहों के सरदार की मदद से बदरू निकालता है। खुदावंद यस्सु को ऐसे झूठे इल्जाम का सामना करना पड़ा। सलीब तक के इस सफर में अगर हम यस्सु के साथ जा रहे हैं, उसके पीछे चल रहे हैं, तो हमें भी झूठे इल्जामात की परवाह नहीं करनी, तैयार रहना है कि लोग बड़ी बातें करेंगे। यस्सु गलत बातों की मुजम्मत करता है, खाली बर्दाश्त नहीं बल्कि वो टोकता भी है, रोकता भी है, गलत बातों का मुकाबला करता है। लोगों में जो गलतियां थीं वो उन्हें बताता भी है कि तुम यहां गलत हो। खास तौर पर लूका की इंजील का 11वां बाब है, 39वीं आयत से 52वीं आयत तक, खुदावंद यस्सु मसीह फरीसियों के बारे में, उनके गलत हरकतों के बारे में बयान करता है कि तुम गलत करते हो। यस्सु खामोश नहीं रहता कि ठीक है जो करते हैं गलत तो करते रहें, आई डोंट केयर। नहीं, जहां यस्सु को गलत कहना था वहां यस्सु ने कहा यह गलत है। पर्सनल अटैक्स पे, जाती इल्जामात और हमलों पे यस्सु खामोश रहा, उसने बर्दाश्त किया, लेकिन जिन बातों में जरूरत थी कि वह लोगों को बताता कि तुम गलत कर रहे हो, यह तुम्हारी बातें गलत हैं, यह तुम्हारे काम गलत हैं, यह तुम्हारी सोच गलत है, वहां यस्सु ने कहा कि तुम गलत हो। हम भी अगर यस्सु के साथ चल रहे हैं इस सफर में, हमने इरादा किया है कि यस्सु के साथ चलेंगे इस कलवरी तक के सफर में, तो हमें भी गलत को गलत कहना पड़ेगा। हम भी तैयार हों, गलत देखते हैं तो कहें कि यह गलत है, गलत सुनते हैं तो कहें कि यह गलत है, कोई गलत कर रहा है तो कम से कम उसको कह तो दें कि ये आप गलत कर रहे हो। लेकिन यस्सु बदला नहीं लेता, वो गलत को गलत कहता जरूर है, वो बताता है कि तुम गलत कर रहे हो, ये ठीक नहीं, लेकिन वो बदला नहीं देता। सामरियों का और यहूदियों का आपस में कोई अच्छा रिश्ता नहीं था, तो यस्सु ने फिर भी सामरियों के हां जाना चाहा। यस्सु ने यह नहीं कहा कि सामरियों का और यहूदियों का आपस में कोई अच्छा ताल्लुक नहीं, एक दूसरे के साथ ये मुखालिफत रखते हैं, दुश्मनी रखते हैं। यस्सु ने चाहा कि सामरियों को भी मैं निजात की खुशखबरी दे दूं, मैं उनका भी निजात दहिंदा हूं, मैं उन्हें भी ये पैगाम देना चाहता हूं कि मेरे पीछे हो लो, मैं तुम्हारे लिए जान देने जा रहा हूं। सामरियों ने उसे कबूल करने से इनकार किया तो मौका था, शागिर्द कहते हैं कि इनको हम भस्म कर देते हैं क्योंकि ये यहूदी कौम के दुश्मन हैं। एक तो कौम की दुश्मनी थी उनके साथ, दूसरा अब एक जाती मामला बन गया था कि मसीह खुदावन को कबूल नहीं कर रहे। तो शागिर्दों ने कहा कि अब तो ठीक हो गई, हुज्जत पूरी हो गई, इन्होंने रद्द किया तुझे भी, इनको बर्बाद हो जाना चाहिए। खुदावन कहता है नहीं, तुम उस रूह के नहीं हो जो बर्बाद करने के लिए, क्या तुम नहीं जानते कि मैं जमीन पर इंसानों को बर्बाद करने के लिए नहीं आया, उन्हें बचाने के लिए आया हूं। खुदावंद यीशु स्कोर्स सेटल नहीं करता, खुदावंद यीशु मसीह बदला नहीं लेता। जो कुछ सामरियों ने यीशु के साथ किया, यीशु उनके साथ नहीं करता। फर्क है, डिवाइन रिस्पॉन्स फर्क होता है, डिमोनिक रिस्पॉन्स फर्क होता है, ह्यूमन रिस्पॉन्स फर्क होता है। इंसान अच्छों के साथ अच्छे और बुरे के साथ बुरे होते हैं। इबलीस अच्छों के साथ भी बुरा होता है, लेकिन खुदा का किरदार यह है कि वो बुराई करने वालों के साथ भी अच्छाई ही करता है। एक वक्त उसने मुकरर किया अदालत का, जब हर एक बात भली है या बुरी अदालत में जाहिर की जाएगी। यीशु बदन में कामिल खुदा होते हुए अपने मुखालिफों को, अपने रद्द करने वालों को, बुरा भला कहने वालों को सजा नहीं देता, इंतकाम नहीं लेता, उनसे बदला नहीं लेता। हम भी यीशु के पीछे अगर इस सफर में शामिल हैं, उसके साथ अगर कलवरी तक हम जा रहे हैं, हम उसके गवाह हैं, हम उसके साथी हैं, हम उसके पीछे चलने वाले हैं, हम उसकी खिदमत करने वाले हैं, हम उसका अख्तियार रखने वाले हैं, तो हम भी बदले ना लें, स्कोर सेटल ना करें। डोंट टेक रिवेंज, बर्दाश्त करें, बदला नहीं लेना। आपके बस में है किसी से बदला लेना, फिर भी नहीं लेना। बुरा किया था किसी ने, आपको मौका मिला है अच्छा करने का, तो अच्छा करके दिखाएं। नए अहदनामे में लिखा है रोमियों में कि तेरा दुश्मन भूखा हो तो उसे रोटी खिला, मुश्किल में हो उसकी मदद कर। यही बहुत बड़ा इंतकाम है उसके लिए कि वो सारी जिंदगी सोचता रहेगा कि मैंने क्या किया था, लेकिन इसने मेरे साथ भलाई की है। बदला ना ले। जो कुछ किसी के अंदर होता है वो निकाल देता है। अगर आपके अंदर अच्छाई है तो आप अच्छाई निकालिए, अगर आप किसी की बुराई के बदले बुराई अपने अंदर से निकालेंगे तो फिर आप में और उसमें कुछ फर्क नहीं है। यस्सु मुखालफत की परवाह किए बगैर भलाई करना जारी रखता है। यस्सु नहीं कहता कि इन्होंने मुझे कबूल नहीं किया, चलो इनके साथ भलाई नहीं करनी। बाइबल में लिखा है याकूब के खत में, अगर कोई भलाई करना जानता है और नहीं करता, ये उसके लिए गुनाह है। लोगों ने आपकी मुखालफत की, कोई बात नहीं, लेकिन आपको मौका मिला है अच्छा काम करने का, तो आप तो अच्छा काम करो। आप क्यों अपने आप को रोक रहे हो? आप क्यों अपने आप को पीछे करते हो कि जी मैं इनकी वो बुराइयां मुझे याद हैं, इसलिए मैं इनका अच्छा नहीं करूंगा, मैं इनका भला नहीं करूंगा, मैं इनकी मदद ही नहीं करूंगा। नहीं, अगर यीशु के पीछे चल रहे हैं, यीशु के साथ इस सफर में शामिल हैं, तो आप यीशु की तरह मुखालफत और नफरत के जवाब में भलाई नहीं रोके, कंटिन्यू टू डू गुड, भलाई करना जारी रखें। खुदा ने आपको जो बरकत दी है वो बरकत बांटते रहें, जो खुशी आपको खुदा ने दी है वो खुशी बांटते रहें, जो मोहब्बत आपके अंदर खुदा ने डाल दी है वो मोहब्बत बांटते रहें, जो मुआफी खुदा ने आपको दे दी है वो मुआफी दूसरों तक बढ़ा दीजिए, जो हुस्ने सलूक, जो वेल कंडक्ट खुदा ने आपके अंदर डाल दिया है आप वो दूसरों पर जाहिर कर दीजिए। यीशु नेक लोगों की तारीफ भी करता है। हम बड़े इसमें कमजोर हैं, हम तारीफ करने में कंजूस हैं। वी डोंट अप्रिशिएट पीपल, वी ओनली क्रिटिसाइज। लेकिन यीशु नेक लोगों की तारीफ करता है। ऐसी कौम जो यीशु को कबूल ना करे, जिन्होंने यीशु को रद्द कर दिया, यीशु की मुखालफत की, यीशु उन्हीं में से एक बंदे की तारीफ कर रहा है। एक नेक सामरी था, उसने अच्छा काम किया कि एक शख्स जो यरूशलेम से निकला, यरीहो की तरफ जा रहा था, रास्ते में उसे डाकुओं ने रोका, माल लूट लिया, मारा कूटा, अधमुआ कर दिया, काहिन गुजरा, लावी गुजरा, उन्होंने मदद नहीं की, सामरी गुजरा, रुका, उसके जख्म बांधे, उसे गधे पर लादा, उसे सराय में ले गया, ऐसी जगह ले गया जहां उसको आराम मिले, उसका इलाज हो, अपना पैसा, अपना वक्त, अपनी एनर्जी उसने उस पर इस्तेमाल की, और यीशु ने उसको अप्रिशिएट किया कि ये सामरी होकर देखो कितना अच्छा है। वो लोग के जो आपको पसंद नहीं करते, वो लोग जो आपकी मुखालिफत करते हैं, वो लोग जो आप पर इल्जामात लगाते हैं, वो लोग जो आपको बिल्कुल भी पसंद नहीं करते और अच्छा नहीं समझते, और दूसरों के सामने भी आपकी कोई अच्छाई बयान करने तक को, मानने कबूल करने तक को तैयार नहीं, उनमें से भी अगर कोई अच्छा हो, कोई नेक काम करे, तो उसकी तारीफ जरूर करें। जब यहां तक तारीफ की बात है, तो जो अपने हैं अगर उनमें से कोई अच्छा काम करे तो उसकी तो ज्यादा तारीफ फिर करनी चाहिए ना। अपने घर में, अपने खानदान में अगर आप किसी को अच्छा काम करते हुए देखते हैं, तो उसको अप्रिशिएट करें, उसकी तारीफ करें कि ये मेरा बेटा या बेटी या भाई या बहन या बुजुर्ग, ये बहुत अच्छा काम करते हैं और हम इन्हें अप्रिशिएट करते हैं, हम इनकी तारीफ करते हैं। बताएं दूसरों को कि इस शख्स ने अच्छा काम किया है, हौसला मिलता है इससे और अच्छे काम करने का। यीशु दावतें कबूल करता है, जीसस एक्सेप्ट्स इनविटेशंस। ऐसे भी लोग थे जिन्होंने यीशु के पैगाम को कबूल नहीं किया, शागिर्द गए, इनकार कर दिया कि हम उसे अपने हाँ नहीं उतारेंगे, हम तो दुश्मन है उसके, वो हमारा दुश्मन है, हम उसको अपने हाँ नहीं उतार सकते। ऐसे भी थे जिन्होंने खुद पैगाम भेजा, हमारे यहां आ, हम तुझे अपने यहां उतारना चाहते हैं, हम अपने घर में तेरी दावत करना चाहते हैं, हम चाहते हैं हम तेरी खिदमत करें, हम तुझे कुछ पेश करना चाहते हैं, हम चाहते हैं तू हमारी छत के नीचे आए और हमें बरकत दे जाए। लूका बाब नंबर 10 38वीं आयत में, फिर जब जा रहे थे तो वह एक गांव में दाखिल हुआ और मरथा नाम एक औरत ने उसे अपने घर में उतारा, और मरियम नाम उसकी एक बहन थी अपने यहां उतारा। और 11वें बाब में 37वीं आयत है, जब वो बात कर रहा था तो किसी फरीसी ने उसकी दावत की, बस वो अंदर जाकर खाना खाने बैठा। ऐसे थे लोग जो यीशु को अपने घर में बुलाते हैं, दावत देते हैं, तू आ हम तेरी खिदमत करना चाहते हैं, और जब यीशु जाता है तो अपने शागिर्द अपने साथ लेके जाता है, वो लोग जो उसके साथ शामिल है यीशु के पीछे चलते हैं, यीशु उन्हें बाहर नहीं छोड़ता, अपने साथ अंदर लेके जाता है, और जो कुछ यीशु इंजॉय करता है वो अपने शागिर्दों को भी मौका देता है कि वो भी उनसे लुत्फंदोज हो। जब हम यीशु के पीछे चलते हैं, मुखालफत भी होगी, दुख भी सहने होंगे, बर्दाश्त भी करना होगा, तो जहां यीशु को इज्जत मिलेगी वहां हमें भी मिलेगी, यीशु की जो खिदमतें होंगी वो हमारी भी होंगी। यहां मैं गुजारिश करता चलूं कि खुदा के खादम जिन्हें खुदा ने मुकर्रर किया हम जमीन पर, वो यीशु मसीह के नुमाइंदे होते हैं। अगर कोई उन्हें अपने घर बुलाता है तो वो किस ख्याल से बुलाता है कि हम खुदा के खादिम को बुला रहे हैं। अगर किसी के दिल में ये गुमान होता है कि जी हम इसको रोटियां खिलाने के लिए बुला रहे हैं या ये हमारे घर में आके रोटियां खा लेगा, तो ना बुलाया करो। खुदा के खादिम की रोटियां ना फिर گنا کرو اور ان کو نشر کیا کرو کہ جی ہمارے گھر سے آ کر روٹیاں بھی کھا کے جاتے تھے. آپ جب یہ بات کرتے ہو تو آپ اپنی خاندانی بتاتے ہو کہ ہم کسی کو کھانا کھلانے کے حق میں نہیں ہیں, کوئی کھا لے ہماری روٹی تو ہم اس کا اعلان کرتے ہیں. اب بدل گیا زمانہ, خدا کے خادم اب روٹیاں کھانے کے لیے گھروں میں نہیں جاتے, خدا ان کو دے دیتا ہے. یہ آپ کو خدا نے کب سے رازق بنا دیا ہے کہ آپ روٹیاں دو لوگوں کو؟ آپ رزق دینے والے نہیں ہیں, یو آر ناٹ دا پرووائڈر, یو آر جسٹ اے چینل. آپ ایک وسیلہ ہو جسے خدا نے مقرر کیا کہ آج کے دن تیرے گھر میں میں برکت اتارنا چاہتا ہوں. تیرے دل میں بات آئی ہے, تو میرے خادم کو بلا, تو اس کی خدمت کر, وہ خوش ہو کے تجھے دعا دے گا اور میں اس کی دعا کو قبول کروں گا. خدا کے واسطے اگر کسی کے دل میں یہ بات ہو کہ ہم نے پادری کو روٹیاں کھلانے کے لیے بلایا ہے تو نہ بلایا کرو, خدا اس کو اس کے گھر میں بھی مہیا کرتا ہے, برکت لینے کے لیے بلایا کرو. خدمت کر سکو تو ٹھیک ہے, نہ بھی کر سکو تو کوئی پرواہ نہیں ہے. آج کل کے خادم اس بات کی پرواہ نہیں کرتے کہ ہمیں کوئی روٹی کھانے کے لیے بلائے گا. توجہ کریں اس بات پہ, ایسی نامعقول باتیں نہ کیا کریں. خدا کے خادموں کو کھلائی ہوئی روٹی اس کے تشہیر نہ کیا کریں. اگر آپ نے اس کی مشہوریاں کرنی ہیں تو نہ بلائیں, بہتر یہی ہے. خداوند یسوع کو لوگ دعوت دیتے تھے تو وہ جاتا تھا, لوگ اس کو کھانا پیش کرتے تھے تو وہ کھاتا تھا, اور اپنے ساتھ شاگردوں کو بھی وہی عزت دلواتا تھا. اور اس نے یہ بھی کہا ہے کہ میرے نام پر اگر تم کسی کو ٹھنڈا پانی کا پیالہ پیش کرو گے تو وہ اجر نہیں کھوئے گا. سو یسوع کو دعوتیں بھی ملتی تھی, یسوع کو قبول بھی کیا جاتا تھا. آپ کی زندگی میں بھی ایسا ہوگا, لوگ آپ کو قبول کریں گے, آپ کو اپنے گھروں میں اتاریں گے, آپ کی خدمت کریں گے. قبول کیجئے اسے, یہ پریولیج, یہ خوشی, یہ شادمانی بھی ہمیں ملتی ہے یسوع کے پیچھے چلتے ہوئے. یسوع تعلیم دیتا جاتا ہے, اب بہت ساری تعلیم ہے اس میں, اس لیے میں نے حوالہ جات نہیں لکھے. یہ پورا وقت یسوع چلتا رہا, جہاں جاتا رہا تعلیم دیتا رہا, یسوع کے منہ سے نکلی ہر بات تعلیم ہے. یسوع جب تعلیم دے رہا ہے, اصلاح کر رہا ہے, درستی کر رہا ہے, تو یسوع پسند کرتا ہے کہ اسے اور اس کے کلام کو شخصی توجہ دی جائے. جیزس اپریشیٹس پرسنل اٹینشن گیون ٹو ہم اینڈ ہز ورڈ. وہ تعلیم دیتا ہے اور اسے خوشی ہوتی ہے کہ جب لوگ یسوع مسیح کو وقت دیتے ہیں, یسوع کی تعلیم کی طرف دلچسپی ظاہر کرتے ہیں. دے شو دا انٹرسٹ پرسنل اٹینشن ٹوورڈز ہم اینڈ ہز ورڈ. یسوع کو خوشی ہوتی ہے, پسند کرتے ہو جب آپ یسوع کے ساتھ اس یروشلم کے سفر میں شامل ہیں, یسوع کے پیچھے چلنا چاہتے ہیں, کلوری تک جانا چاہتے ہیں تاکہ سب کچھ دیکھ سکیں, اس کے ساتھ محسوس کر سکیں, تو اس کو توجہ بھی دیں. اس سفر میں یسوع کو توجہ دیں, یسوع پہ نظر رکھیں, انسانوں پہ نظر نہیں رکھیں. وہ کیا کر رہا ہے, وہ کیوں کر رہا ہے, وہ کہاں جا رہا ہے, وہ کہاں کس حال میں آئے, یہ نہیں فکر کریں. یسوع پہ توجہ کریں, اس کے کلام پہ توجہ کریں. مرتا کو بہت ساری چیزوں کی فکر تھی, شکایت کی کہ میری بہن مریم کو سمجھا میرے ساتھ ہاتھ بٹائے, تو یسوع نے کہا اس نے اچھا حصہ چن لیا ہے کہ میرے قدموں میں بیٹھنا, مجھے توجہ دینا, میری تعلیم پانا, میرے لفظوں پہ توجہ کرنا, یہ زیادہ پسندیدہ ہے, یہ زیادہ اچھا حصہ جو مریم نے چن لیا. ہم بھی یسوع کے ساتھ چلتے ہوئے, یسوع کے پیچھے چلتے ہوئے یسوع کو اہمیت دیں, اس کے لفظوں کو اہمیت دیں, اس کی تعلیم کو اہمیت دیں, اس کے کلام کو اہمیت دیں. یسوع کے بازو سب کے لیے پھیلے ہوئے ہیں, یسوع کسی سے نفرت نہیں کرتا. یسوع یہ نہیں کہتا کہ میں اس کو نہیں ملنا چاہتا. یسوع تو سامریوں کو پیغام بھیجتا ہے کہ میں آنا چاہتا ہوں, اور جب اس کو قبول نہیں کیا تو یسوع ادھر نہیں گیا, دوسری راہ سے چلا گیا. لیکن یسوع نے پیغام ضرور پہنچایا. یسوع کے بازو سب کے لیے پھیلے ہوئے ہیں. لوکا کی انجیل کا باب نمبر 18 اس کی 15 آیت سے, پھر لوگ اپنے چھوٹے بچوں کو بھی اس کے پاس لانے لگے تاکہ وہ ان کو چھوئے۔ یسوع ان کو ویلکم کرتا ہے، بچوں کو میرے پاس آنے دو، انہیں منع نہ کرو۔ پھر 18ویں باب ہی میں 35ویں آیت، جب وہ چلتے چلتے یریحو کے نزدیک پہنچا تو ایسا ہوا کہ ایک اندھا راہ کے کنارے بیٹھا بھیک مانگ رہا تھا، چلایا ابن داؤد مجھ پر رحم کر۔ یسوع نے کہا اسے میرے پاس لاؤ۔ 19ویں باب ہے، پہلی 10 آیات میں مشہور واقعہ ہے محصول لینے والے زکائی کا، قد کا چھوٹا ہے، لوگوں سے بہت پیسے اینٹتا ہے، بڑی کمائیاں کی ہیں اس نے محصول کے نام پہ، نہ حق بھی لیا ہے۔ یسوع سے کہتا ہے کہ مجھے آج تیرے گھر جانا ہے، میں تیرے گھر اترنا چاہتا ہوں، تیرے گھر میں نجات دینا چاہتا ہوں، تیری زندگی تبدیل کرنا چاہتا ہوں، تیرا گھر، تیرا خاندان، تیرا مستقبل میں تبدیل کر دینا چاہتا ہوں۔ میں بھی اور آپ بھی یسوع کے ساتھ یہ سفر کرتے ہوئے اپنے آپ کو اویلیبل کر لیں، بچوں سے لے کر ان لوگوں تک کے لیے اویلیبل کر دیں جنہیں لوگ اچھا نہیں سمجھتے، نفرت کرتے ہیں ان سے، کمزور ہیں، غریب ہیں، لاچار ہیں، محتاج ہیں، معذور ہیں، بیمار ہیں، چاہے گناہ کی بیماری ہے، چاہے بدنی روگ ہیں، چاہے عمر کم ہے، عقل کم ہے، تجربہ کم ہے، دولت کم ہے، پھر کیا ہوا؟ خداوند یسوع کی طرح ہر ایک کے لیے آپ کے بازو پھیلے ہوں کہ ہم خداوند کے پیچھے چلنے والے ہیں، خداوند کے ساتھ چلنے والے ہیں، ہم سب کے لیے دستیاب ہیں، ہم سب سے محبت کرتے ہیں، کوئی بھی جو ہمیں ملنا چاہے، کوئی جو ہم سے بات کرنا چاہے، کوئی جو ہماری خدمت کو قبول کرنا چاہے، ہم اس کے لیے دستیاب اور تیار ہیں۔ جیسے یسوع سب کے لیے باہیں پھیلائے ہیں، ہم بھی کسی سے نفرت نہ کریں، سب کے لیے ہمارے دل میں محبت کے جذبات ہونے چاہیے۔ اور یسوع شاگردوں کو اپنی موت اور جی اٹھنے کی بابت بتاتا ہے، وہ انہیں اطلاع دیتا ہے، انہیں سمجھاتا ہے کیوں ہوگا یہ، کب ہوگا یہ، ہونے والا ہے یہ، آؤ اب نزدیک ہے وقت، ضرور ہے کہ یہ ہوگا، وہ انہیں بتا رہا ہے۔ اس سفر میں ہم بھی بتائیں لوگوں کو یسوع کیوں اس دنیا میں آیا، کیوں اس نے دکھ سہے، کیا کچھ اس کے ساتھ ہوا، اور پھر اب وہ کیسا ہے۔ ہم یہ لوگوں کو بتائیں، ہم یہ گواہی لوگوں کو دیں، ہم اپنا ایمان لوگوں کو بتائیں۔ ہاں کچھ ایسا بھی ہوگا جیسے شاگردوں نے کیا، یسوع نے ان کو بتا دیا، لیکن انہوں نے ان میں سے کوئی بات نہ سمجھی، اور یہ قول ان پر پوشیدہ رہا، اور ان باتوں کا مطلب ان کی سمجھ میں نہ آیا۔ ہو سکتا ہے کہ آپ کچھ لوگوں سے بات کریں اور انہیں سمجھ نہ آئے، ان سے یہ باتیں پوری طرح سے سمجھی نہ جا سکے، ہو سکتا ہے، تو بھی بتانا تو ہے نا، سمجھانے والا ایک ہے خدا کا پاک روح، ہمارا کام بتانا ہے۔ جب خدا پاک روح مناسب سمجھے گا کہ کسی انسان پر وہ بھید کھول دے، ان باتوں کی اسے سمجھ آ جائے، خدا روح القدس اسے سمجھا دے گا۔ ہمارا کام ہے یسوع کی طرح بتا دینا۔ سو ان دنوں میں یسوع کے پیچھے چلیں، اس کے نقش قدم پر چلیں، اس کے سونپے ہوئے کام اور ذمہ داری کو انجام دیں، اس کے دیے ہوئے اختیار کے ساتھ، مخالفتوں کی پرواہ کیے بغیر، الزامات کی طرف توجہ کیے بغیر، بدلہ نہیں لینا، بھلائی ضرور کرنی ہے، لوگوں کے لیے اپنا آپ اویلیبل کرنا ہے، نفرت نہیں کرنی کسی سے، بتانا ہے لوگوں کو یسوع کیوں آیا، اس نے کیوں دکھ اٹھایا، اور ہم کیوں اس کی یاد مناتے ہیں، اور پھر اس وقت یسوع کہاں ہے، اور ہم کس طرح سے اس کے ساتھ تعلق قائم کر سکتے ہیں۔ آؤ ہم یسوع کے پیچھے چلیں اس سفر میں، اور یہ سب کچھ جو یسوع کرتا ہے ہم بھی کریں۔